از دوست انعامی مقابلہ میری کہانی
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا
بیٹھے بہت ڈر لگتا ہے تو بچے لوگ کو مارتے ہیں ابھی بجلی ہے ایسا کرنٹ لگاتے
فون سے رابطہ کرتے 2 لاکھ روپیہ لاؤ اپنے بچیوں کو لے جاؤ
میری کہانی
انسان کو ہوش نہیں رہتا ہے دنیا نا الٹ جاتی ہے
السلام علیکم سامعین پروگرام ہے میری کہانی میں ہوں آپ کی میزبان شہناز عزیز پروڈیوسر ہمارے اسفر امام ہیں اور انجینئر ہیں ڈین کرافٹن آج اس سے پہلے کہ ہم پروگرام شروع کریں آپ کو بتا دیں کہ آپ ہمیں براہ راست فون کر سکتے ہیں 0800-77-77-89 اور اسی طرح آپ فیس بک پر آ سکتے ہیں ہمارے پروگرام میں جہاں پرومو ڈلا ہوا ہے وہاں میسیجز میں آپ اپنا پیغام بھی پوسٹ کیجیے تاکہ ہم آپ کو جواب دے سکیں اسی طرح سے یہ پروگرام اس وقت براہ راست نشر بھی ہو رہا ہے فیس بک پر جہاں جا کے آپ سن سکتے ہیں کئی دفعہ سننے والے شکایت کرتے ہیں آواز کے کمزور ہونے کی تو کئی دفعہ یہ خرابی ہوتی ہے کنیکشن کی وجہ سے لیکن تھوڑی دیر میں ٹھیک بھی ہو جاتی ہے تو بہرحال آپ ریڈیو پر سنیے یا فیس بک پر یا ہمارے ویب سائٹ پر تو چلتے ہیں آج کے پروگرام کی طرف اس سے پہلے کہ میں کہانی شروع کروں یہ بتاتی ہوں کہ کہانی سنانے کا خیال کیوں آیا خالد خان جو ہیں یہ صوفی میوزک کے شائق ہیں کبھی کبھار اپنی کمپوزیشنز مجھے بھیجتے ہیں لاہور سے اور ابھی انہوں نے ایک نعت بھیجی مجھے رمضان کے مہینے کی مبارکباد کے ساتھ تو پہلے تو میں آپ کو نعت سنواتی ہوں بہت مجھے اچھی لگی اور ان کا باقی میوزک بھی سننے کے قابل ہے لیکن ہم آغاز کرتے ہیں نعت رسول مقبول سے
رحمت کی ہوائیں ہر سمت چلی ہیں پر نور ہے لمحے اشکوں کی لڑی ہے
رحمت کی ہوائیں ہر سمت چلی ہیں پر نور ہے لمحے اشکوں کی لڑی ہے
بخشش کے بھی دیکھو دروازے کھلے ہیں اللہ نے موقع سجدوں کے دیے ہیں
بخشش کے بھی دیکھو دروازے کھلے ہیں اللہ نے موقع سجدوں کے دیے
سامعین آپ سب کے جو میں پیغامات دیکھ رہی ہوں اس وقت لائیو پروگرام سنتے ہوئے تو آپ مسز جن جن کو پسند آئی ہے مجھے بڑی خوشی ہے کہ آپ نے پسند کیا اور مہمان بھی ہمارے ساتھ ہیں خالد خان خالد آواز آ رہی ہے آپ کو میری
جی جی آ رہی
ہے السلام علیکم پہلے تو آپ کو اور میں ابھی اپنے سننے والوں کو بتاؤں گی کہ خالد نے جب اپنی کہانی ریکارڈ کی خالد ایک تو میں آپ کو یہ بتا دوں کہ میری آپ سے براہ راست تفصیلی بات تو کہانی ریکارڈ کرتے ہوئی تو مجھے آپ بہت اچھے لگے ایک بہت ہی آپ ایک معصوم جو ایک فنکار کو ہونا چاہیے اس قسم کے انسان ہیں اور آپ کی باتوں میں بھی ایک معصومیت ہے پھر خالد جو تھے ان کی آواز صاف نہیں آ رہی تھی تو یہ چھت پہ پہنچے छत से उन्होंने रिकॉर्डिंग कराई, वहाँ भी कहानी की रिकॉर्डिंग ठीक नहीं हुई, फिर उन्होंने फ़ोन बदला और अभी भी एक दूसरे फ़ोन किसी से देकर हमसे बात कर रहे हैं। तो बहुत शुक्रिया खालिद इतनी मेहनत के साथ कहानी हम तक पहुंचाने का। अच्छा, चौधरी अब्दुल वहीद ने तारीफ़ की है जो आपने, तो और इसी तरह मुमताज़ अली चांडियो, शाहिद इरफान, जन्नत साहिबा, रिज़ खान, असगर अहमद, राजा यूसुफ़, यूसुफ़ खान, रिजवान वज़ीरी, प्रिंस अतीक़ुर रहमान, अब्दुल क़दीर ख़ान और जाट किंग, इन सब ने मैसेजेस बल्कि बताया कि ये प्रोग्राम सुन रहे हैं और कई लोगों ने आवाज़ साफ़ सुनाई देने की खुशखबरी भी सुनाई है। तो बहुत शुक्रिया आप सबका। अच्छा, अब हम पहले खालिद आपकी कहानी सुनते हैं और मैं आपको सुनने वालों को बता दूं कि इसके बीच में जो आता है, जो भी म्यूज़िक आता है, वो खालिद की अपनी आवाज़ में। तो लीजिए शुरू करते हैं खालिद ख़ान की कहानी।
मेरा नाम खालिद खान है। सबसे पहले तो मैं लाहौर से हूँ, लाहौर के लिए कृष्ण नगर से हूँ, ठीक है। और मैं एज ए सूफी सिंगर यहाँ पे काम कर रहा हूँ लाहौर में ना।
हम लोग यहाँ से, मेरे अबाओ अजदाद हम लोग बेसिकली लाहौर से ही हैं। हम लोग यहाँ पे तकरीबन 100-125 साल से हमारे अबाओ अजदाद यहाँ पे ही हैं, लाहौर में मुकीम है। और हमारी मेरी अल्हम्दुलिल्लाह 6 बहन-6 भाई भाई हूँ मैं। बहुत ही ज्यादा तब तो हम तो शरारती ही करते थे जो सबके साथ, और बहुत ही ज्यादा मेरे घर वाले कहते हैं कि तुम शरारती थे बहुत ही ज्यादा। छोटे होते ही मतलब कि तकरीबन स्कूल में भी बहुत ही ज्यादा शरारती करने, और सबके साथ बड़ा प्यार भी था सब मेरे घर वाले, मेरे खानदान वाले। क्योंकि मतलब आपको पता है ना कि मैंने आपको बताया कि 6 बहनों के इकलौता था मैं
जी।
तो उस वजह से मुझे बचपन से ही फैमिली का, मेरे घर का, मेरे घर वालों का और मेरे खानदान में, दोस्तों में, सब बहुत ही शुरू से ही बहुत प्यार कर रहे हैं और अब तक प्यार कर रहे हैं। मैं तब तो बहुत पाबंदियाँ होती थी, तो काफ़ी पाबंदियाँ होती थी। मेरे पापा बिजनेस करते थे तो उस वजह से पापा का काफ़ी ज़्यादा हम पे था, शुक्र है। बहुत ही उनका एक पापा जैसे पापा होते हैं उस तरह से पापा थे, जो कि मारते भी थे, डांटते भी थे और उनके कंट्रोल में थे। और बेसिकली वो हमारे लिए बेहतर ही करते थे
जी,
हमारे लिए अच्छा करते थे। वो अब आगे कुछ समझ आनी शुरू हुई है। जब मैं फर्स्ट ईयर में था तो मेरे पापा की डेथ हो गई, तो पापा का बिजनेस जो है उसको आगे लेके अपने कजन के साथ, भाइयों के साथ थे। तकरीबन आप समझ लें कि 14 या 15 ईयर्स भी नहीं हुए थे मुझे, तो मेरे पापा की डेथ हो गई थी। तो एकदम सारे घर का वो एक आ गया, पूरे मेन पूरे खानदान के मेरे पापा थे जो सबको लेके चल रहे थे, पूरे खानदान को। तो फिर वो सारा बोझ हम पे आया। फिर मेरे कुछ कजन थे, हम उनके साथ, फिर बड़ों ने और बहुत प्यार किया और सब कुछ उन्होंने समझाया, बड़ा अच्छे तरीके से ट्रीट किया उन्होंने। फिर आहिस्ता आहिस्ता दुनिया अपना आप बताती गई, अभी भी कुछ समझने की कोशिश में है। मेरे पापा लता जी को, रफी जी को काफी सुनते थे, मैडम के बहुत बड़े फैन थे। और खान साहब, उस्ताद नुसरत फतेह अली खान साहब को हमारे घर में, इनकी कवालियाँ हमारे, तो तब तो ये होता था ना कि हर घर में सुबह सुबह जो है ना वो कवालियों का था खान साहब का। तो हम खान साहब के बहुत बड़े फैन थे, तब से ही मैं खान साहब को लेके, आज 9 साल का था तो वो इस तरह से नहीं, बस ये पता था कि तब ये पता था कि ये सिंगर हैं, ये कवाली करते हैं। तब इतना म्यूजिक का आपको पता है ना, वो एज ऐसी थी, छोटा था। और पीसी में हम गए थे, हमारे इवेंट था हमारी फैमिली में, तो वहाँ पे उन्होंने उस्ताद नुसरत अली खान साहब को इनवाइट किया था कवाली के लिए। तो वहाँ पे ही उन्हें लाइव खान साहब से मुलाकात भी हुई थी, बारी खान साहब की ज्यारत हुई है। बहुत ही खुशी हुई मुझे, मैं तो आपको क्या, वो तो लम्हा ही ऐसा था कि उस जैसा लम्हा ही नहीं होगा। उनकी बातें तो अब हम क्या बताएं कि खान साहब तो बैठे ही इतने खूबसूरत लग रहे थे कि बात ही क्या। मैं काफी छोटा था उस वक्त, ठीक है, तो मेरे पापा से मुलाकात हुई थी उनकी, 9 से 10 साल मेरी एज थी उस वक्त ना, तब मुझे अगर होता तो हम तो उस वक्त फिर तो बहुत ही ज्यादा और फीलिंग होनी थी ना।
ये जमीन जब ना थी, ये जहां जब ना था, चांद सूरज ना थे, आसमां जब ना था,
अल्लाहू 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 अल्लाहू
ला इलाहा तेरी शान या वहदहु शौक को हैरान बना देता है डाली डाली तेरी दगली जिद गुन गाती है पत्ता पत्ता तेरी कुदरत का बता देता है
फिर उनकी वजह से मुझे म्यूजिक का शौक पैदा हुआ फिर मैंने पापा से शेयर की बात पहले पहले उन्होंने कहा नहीं 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 फिर उन्होंने जब दिलचस्पी देखी फिर उन्होंने भी फिर मैं अल्हम्ब्रा गया अल्हम्ब्रा आर्ट काउंसिल वहाँ से फिर मैंने म्यूजिक की क्लास स्टार्ट की पापा की कुछ ऐसे बात डेथ हो गई तो फिर बिजनेस और फिर म्यूजिक को भी टाइम देना होता था तो वो दोनों और आहिस्ता आहिस्ता लेके चलते थे मैंने बेसिक्स जो स्टार्ट किया ना बेसिक्स मैंने स्टार्ट यहाँ से अल्हम्ब्रा आर्ट काउंसिल से हारमोनियम क्लास में होते थे उस्ताद अनायत अली साहब जो हमारे फोक सिंगर हैं शौकत अली साहब उनके बड़े भाई अनायत अली खान साहब बहुत अच्छे इंसान अभी अल्लाह उन्हें जिंदगी दे और उनको सेहत तंदुरुस्ती था फरमाए बहुत ही अच्छे इंसान थे और बहुत प्यार से उन्होंने मुझे म्यूजिक के बारे में बताया तीन चार साल मैं उनके जेर साया रहा फिर उसके बाद मैं वोकल क्लास में चला गया अब्दुल रऊफ साहब हैं वहाँ अल्हम्ब्रा में इस तरह और काफी आर्टिस्ट हैं उनसे मैं सीखता रहा हूँ फिर मैं बाकायदा शागिर्द उस्ताद राहत फतेह अली खान साहब का मैं शागिर्द हुआ यानी कि वो एक रस्म होती है ना वो धागा बांधते हैं कि भी हमारा दसवीं शागिर्द होना पड़ता है मतलब उनके नाम से फिर आगे निस्बत के लिए ना तब उस्ताद राहत फतेह अली खान साहब से मेरे एक दोस्त हैं तो उन्होंने खान साहब से रिक्वेस्ट की कि खान साहब ये आपका बड़ा फैन है आपकी फैमिली के फिर उस वक्त खान साहब ने मुझे रस्मी शागिर्द किया उनकी मेहरबानी और तब से अब तक हम उन्हीं के ही हैं वो ही हमारे सब कुछ हैं म्यूजिक के दाता हैं जगत उस्ताद हैं वो जी बिल्कुल उस्ताद राहत फतेह अली आपका जो पहला ट्रैक इंडियन मूवी में आया लागी तुमसे मन की लगन वो एकदम बिल्कुल चेंज कंपोजिशन आई और मैं बहुत ज्यादा उससे मुतासिर हुआ कि क्योंकि उस्ताद मुसफ़्फ़र अली खान साहब का तो मैं शुरू से फैन था फिर मैं खान साहब उस्ताद राहत अली खान साहब का फैन हुआ फिर आहिस्ता आहिस्ता मैं जहाँ रहूँ नैना ठग लेंगे और ये बड़े बड़े हर उनका तो हर ट्रैक ही जो है ना वो फाइनल है ना तो फिर इस तरह मैंने मेरी दिल में ख्वाहिश थी कि मैं काश के खान साहब उस्ताद राहत फतेह अली खान साहब का मैं शागिर्द हूँ उनका प्यार है ये कि मुझे उन्होंने अपना बाकायदा शागिर्द किया और अभी भी और हम उनके फैन हैं अभी भी हमें तो म्यूजिक जो है वो जो भी मिला है जहाँ से भी मिला है उसके पीछे हमने यही देखा है कि उनके भी टीचर और उस्ताद ये लोग हुए हैं उस्ताद मुशर्रफ फतेह अली खान साहब उस्ताद राहत फतेह अली खान साहब उस्ताद फारूक फतेह अली खान साहब और उस्ताद फतेह अली मुबारक अली खान साहब तेरे उस्ताद राहत फतेह अली खान साहब की सारी चीजें मुझे पसंद है और उनमें से एक जो बिलखसूस जो मैंने कहा कि मुझे काफी पसंद है वो मैं भी आपको आपकी नजर करता हूँ आप
तेरे रजो लगे दादी मैं तेनू समझावा की ना तेरे बाजो लगे दादी क्योंकि जाने प्यार मेरा मैं कर इंतजार तेरा तू जिंदी तू यो जान मेरी मैं तेनू समझावा मैं तेरे बजे लगे
स्टूडियो मैंने किया है तकरीबन कोई तकरीबन दो साल पहले स्टार्ट किया है क्योंकि यहाँ पे अभी काफी लोग काम शाम कर रहे हैं जितने भी सिंगर्स हैं वो उनके लिए अब हमारे फील्ड का एक ऐसा हो गया कि अगर आपने काम करना है और कंटिन्यू काम करना है तो उसके लिए आपका अपना सेटअप आपका अपना ऑडियो स्टूडियो होना बहुत जरूरी है दो साल पहले मैडम मैंने अपना होम स्टूडियो किया
استاد راشد علی خان صاحب کی چیز. بزنس بھی کرتے ہیں اور اس کے علاوہ میوزک بھی کر رہے ہیں. کیونکہ ہمارا ایوننگ کا کام ہوتا ہے, میوزک کا جو ہے وہ آپ کو پتا ہے کہ یہاں اسٹوڈیو لائن میں جو کام ہے وہ زیادہ تر ایوننگس کے ہی ہوتے ہیں.
پورا خاندان میں ہر شخص تو آپ کا ساتھ نہیں دے رہا ہوگا, مخالفت بھی بہت ہوئی ہوگی کہ لڑکے نے کیا گانا بجانا شروع کر دیا ہے.
جی میرے تو ابھی تک ہے, ابھی تک ہے, خاندان کے حوالے سے تو ابھی تک ہے کہ یہ تم نے کیا کون سی فیلڈ یہ کون سی چوز کر لی, یہ کیا کر لیا. تو جو ہر گھر میں کہانی گھر گھر کی ہوتا ہے, تو میں نے انہیں کہا کہ بھائی نہیں مجھے یہ اسٹوڈیو, مجھے یہ میوزک کرنا ہے اور مجھے کرنا ہے اور میں کر رہا ہوں الحمد للہ.
شادی میں تو آڑے نہیں آئی یہ بات؟
جی میرے ایک دو بار ایک میرے لیے ہوا بھی تھا مسئلہ نا.
سمنی کہانی خالد خان کی تھی, لاہور سے سنا رہے تھے وہ اور ہمارے ساتھ بھی ہیں. لیکن سے پہلے کہ ہم ان سے کچھ بات کریں اور ان سے کچھ سوالات ہمارے سننے والوں نے فیس بک پہ پوچھے ہیں وہ پوچھیں, کچھ فرمائشیں ہیں, تو ایک اعلان مختصر سا کہ وائس آف امریکہ کا ٹیلی ویژن پروگرام ویو 360 اگر آپ نجی ٹیلی ویژن آج پر نہیں دیکھ پا رہے تو آپ یہ پروگرام ہمارے ویب سائٹ www.urduvoa.com پر دیکھ سکتے ہیں. اس کے علاوہ یہ پروگرام وائس آف امریکہ اردو کے فیس بک, ٹویٹر اور یوٹیوب چینل پر بھی دیکھا جا سکتا ہے. فیس بک کے لیے آپ ہیں اس وقت فیس بک پر facebook.com/voaurdu اور ٹویٹر کے لیے twitter.com/urduvoa اور یوٹیوب کے لیے ہمارے چینل اردو VOA پر آئیں تو دیکھیے گا ہمارا پروگرام. اور اسی طرح اس وقت آپ پروگرام میری کہانی فیس بک پر آپ سن بھی سکتے ہیں, اپنے پیغام بات بھی پوسٹ کر سکتے ہیں. کچھ نام میں پڑھ دوں, علی رضا خان لکھواڑا, دیپک شرما, محمد مہتاب, رفیع اللہ خان مظلوم, فاطمہ جدون, چودھری عبدالواحد, محبوب علی چٹھا, شاہد خان, مشال یوسف زئی, اور ان لوگوں نے تو اپنا بتایا ہے کہ ہم سن رہے ہیں پروگرام. خالد آپ کو آواز آ رہی ہے میری؟ خالد
جی میم مجھے آواز آ رہی
ہے. جی آپ سے سالار عبداللہ رضا نے پوچھا ہے, ایک مشورہ چاہا ہے کہ ذرا ٹپ تو دیجئے کہ گاتے ہوئے سانس کیسے لیتے ہیں.
گاتے ہوئے
سانس یعنی دیکھیں نا اگر لمبا کھینچ رہے ہوں تو سانس بیچ میں کس طرح لیا جائے کہ پتہ نہ لگے کہ سانس بھی لے رہے ہیں.
تو وہ اچھا اچھا آپ کی بات کرنے کا مطلب تو وہ اس میں تو کمپوزیشن ہی ایسی بنتی ہے جس میں سانس کا کوئی ہوتا ہی نہیں ہے, وہ تو سانس آرٹسٹ کا اپنا کم ہو تو اس کا کم آتا ہے, ورنہ کمپوزر تو کوئی ایسی چیز نہیں بناتی.
نہیں 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 آپ سے وہ آپ کے اوپر یہ نہیں پوچھ رہے کہ آپ کیا کرتے ہیں, وہ تو آپ سے ایک مشورہ چاہ رہے ہیں. وہ ایک نو آموز گانے والے ہیں, سیکھنا چاہتے ہیں اور یہ پوچھنا چاہتے ہیں کہ سانس کوئی طریقہ ہے کہ سانس ایسے لی جائے کہ وہ سننے میں نہ آئے لیکن سانس لے بھی لیں آپ گاتے ہوئے, کوئی طریقہ ہے ایسا؟
ہاں جی کیوں نہیں ہے, ہر چیز کا حل ہے, ہر چیز کا طریقہ.
تو یہ بتائیے
لیکن اس کے لیے ایک استاد درکار ہوتے ہیں نا, تو پھر وہ باقاعدگی کے ساتھ ان کی باقاعدہ پریکٹس ہوگی. یہ میں ٹیلی فون پہ بتا دوں گا, اس سے وہ مسئلے کا حل نہیں ہوگا. ٹھیک ہے, یہ باقاعدہ ان کو چاہیے کہ کوئی ٹیچر پروپر کریں ان کے ساتھ, وہ ان کو یہ ساری یہ ایک ریاضت میں آتی ہے چیز نا, آپ کی پریکٹس میں آتی ہے.
اچھا مجھے آپ فرض کیجئے کہ آپ کچھ ایک چیز ایک کوئی گا کے بتائیے چھوٹا سا ٹکڑا کہ اس میں آپ نے سانس لی ہو لیکن ہمیں نہیں پتا لگے کہ آپ نے سانس کیسے لیے, ایسا ہو سکتا ہے؟
ہاں ابھی جب سے رمضان آیا ہے میں نے آپ کو کبھی بتایا تھا کہ تھوڑا سا ایوننگ میں بھی دیر میں بھی کچھ قوالیوں کے ایون کافی ہو رہے تو گلا کافی زیادہ خراب ہے, لیکن سناتا ہوں کچھ آپ کو.
جی ضرور. جی
ایک چیز ہے خان صاحب,
बस एक एक मिसरा, कोई ज्यादा पढ़ने की जरूरत नहीं, मैं तो सिर्फ, और चाहे तो ना भी सुनाए। मैं समझ रही हूँ कि आपको इस और मुश्किल हो रही है, कोई बात नहीं, जाने दीजिए। आपने बता दिया उनको कि अगर वो किसी उस्ताद से पूछें, और
वो तो सबसे जरूरी है। हाँ, ये चीज तो सबसे ज्यादा जरूरी है, क्योंकि ये मतलब 15-15, 20-20 साल लग जाते हैं ना इस बात के लिए।
बिल्कुल सही है। तो ये अल्लाह जो है आपका, ये आपका कॉम्पोजिशन कहाँ का है, किस कहाँ टेलीविजन पे, किस चीज, किसके लिए रिकॉर्ड किया था आपने?
जी मैम, ये जो है ये हमारी गवर्नमेंट ऑफ पंजाब का एक प्रोजेक्ट था
जी,
लाहौर का ना, अल्हम्ब्राट काउंसिल का, जैसे कि कोक स्टूडियो है, नेस्ट कैफे बेसमेंट है, इस तरह उन्होंने सरकारी लेवल पे ये एक सीजन स्टार्ट किया था। पहला सीजन था उनका अल्हम्ब्रा तक सीजन वन के नाम से, उसका ओपनिंग ट्रैक था ये अल्लाहू।
अच्छा।
उसका हमने ये किया था वहां से, क्योंकि मैंने आपको बताया था कि मैं अल्हम्ब्रा से ही मैंने स्टार्ट
किया। जी हाँ, अभी लोगों ने आपकी कहानी में सुना भी होगा ये बात आपने बताया। अच्छा खालिद, ये बताइए मुझे, मैं देख रही थी कि इसमें आपके साथ और भी सिंगर थे जिन्होंने, वो लोग कौन थे दूसरे?
जी जी मैं बताता हूँ आपको, इसमें उन्होंने अपनी पूरी, क्योंकि ये उनका पहला सीजन था और उसका पहला ट्रैक था, ओपनिंग ट्रैक था, उसमें उन्होंने अपने जितने भी उनकी टीम थी उनको इंट्रोड्यूस वीडियो में भी करवा दिया। कुछ सिंगर थे जिनके बाद में सोलो आए, जो मेरे साथ परफॉर्म कर रहे हैं, उनमें एक कासिम यूसुफ है, वो उनका पार्ट, वो मेरा प्रिया कराया का, और एक अकलीमा डार है, फीमेल सिंगर।
अच्छा।
वो मेरे साथ है, और अबू बकर जावेद भाई है, उन्होंने इसका म्यूजिक अरेंज किया, बहुत अच्छे इंसान है। अभी सीजन टू भी हम लोग कर रहे हैं इंशाल्लाह।
अच्छा।
उसमें जी सीजन टू भी आ रहा है, उसमें भी ओपनिंग ट्रैक इंशाल्लाह नाज शरीफ इस बार मैं कर रहा हूँ।
अच्छा।
तो वो भी आएगी तो इंशाल्लाह आपको बड़ा मजा आएगा उसका।
अच्छा, मैंने, आपने मुझे जो भेजते रहते हैं कॉम्पोजिशन, उसमें एक तो बिनते हवा आपने भेजा, फिर एक और औरतों से मुतालिक, तो इनका थोड़ा सा बताइए कि कैसे ये रिकॉर्डिंग, किसके लिए आपने की और कैसे की?
जी जी मैम, ये बिनते हवा मैम मैंने किया था, यहाँ अफवा पंजाब है, ऑल पाकिस्तान वुमेन एसोसिएशन पंजाब, ठीक है, उनका ये प्रोजेक्ट था इंटरनेशनल वुमेन डे के लिए, उन्होंने इसको किया था, यूएनओ ने और अफवा पंजाब ने इसको मिलकर सेलिब्रेट किया था, गवर्नर हाउस पंजाब ने 2016 में शायद ना, तो तब उन्होंने इसको लॉन्च किया था ये ट्रैक बिनते हवा के नाम से।
अच्छा।
इसका म्यूजिक सारा मैंने अपने, तब मेरा स्टूडियो नहीं था, मेरे एक दोस्त के स्टूडियो से हमने किया था, लेकिन मेरी टीम का काम है ये भी, बिनते हवा।
अच्छा, और दूसरा जो था औरत?
हाँ जी, वो मैंने इस साल किया है इंटरनेशनल वुमेन डे पे, अपवा यूके से, ऑल पाकिस्तान वुमेन एसोसिएशन यूके से, उनका प्रोजेक्ट था ये औरत, इसमें मेरे साथ फरवा खान फीमेल है, और इसका म्यूजिक और बंटी खान जो मेरे म्यूजिक, मेरी अपनी टीम का ही सारा म्यूजिक है मेरा।
अच्छा,
काम है।
तो अच्छा, तो हम सुनाते हैं आपको इनका बिनते हवा जो है, उसका एक छोटा सा झलक सुनवाते हैं उसकी, लेकिन बता दूं कुछ और नाम भी कि हमारे साथ अकरम खान गौरी, जोब से हबीबुल्ला मारसी, मुनीर अहमद खोकर, याकूब खान, बाबर खान और बहुत से लोग हैं। दीपक शर्मा ने फरमाइश की थी आपसे पंजाबी गाने की और अल्लाहू की भी, तो दीपक साहब अल्लाहू तो हमने आपको सुनवाया अभी, और अभी हम आपको दूसरा, क्योंकि जैसे कि इन्होंने माजरत की और मैं समझ सकती हूँ कि रमज़ान का महीना है, अभी अभी इन्होंने इफ्तार किया होगा तो ये थके हारे भी हैं सुबह के, तो चलिए हम इनका बिनते हवा जो इन्होंने एक कॉम्पोजिशन है वो सुनते हैं, और आप लोग बोले नहीं अगर बीच में तो बेहतर है क्योंकि लाइव है आप।
जिंदगी के हसीन रास्ते सब खुले हैं तेरे वास्ते, जिंदगी के हसीन रास्ते सब खुले हैं तेरे वास्ते, हर आंगन की तू खुशी, तू माँ भी बहन भी बेटी भी, तू दुआ है कबील तिजा, बिनते हवा,
خالد کی کمپوزیشن تھی ایک, اور آواز بھی آپ ہی کی ہے خالد اس میں, جو آواز جو گا رہے ہیں آپ گا بھی رہے ہیں ساتھ میں؟
جی 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 جی, اس میں ووکل میرے ہیں.
اچھا اچھا, ایک بات میں نے شروع کی تھی, بڑا مختصر سا آپ نے جواب دیا, گھر کی بات ہے کچھ راز کی, لیکن سننے والے جاننا چاہیں گے کہ یہ بتائیے کہ کیا شادی کیسے, رشتے کا کیا ہوا تھا کہ اس وجہ سے کہ گانا گاتے ہیں رشتہ کرنے سے انکار کر دیا کسی نے؟
جی 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 نہیں نہیں, ان کا کچھ ایسا ایشو تھا کچھ, ان کا نا فیملی کا تھا, وہ کافی زیادہ مطلب ہمارے یہاں پہ کچھ ہوتے ہیں نا یہ فرقہ پرستی کو, وہ بہت زیادہ ماشاء اللہ اس طرف تھے, تو وہ اس چیز کو بالکل ہی پسند نہیں کرتے تھے.
اچھا اچھا, تو لیکن اب ماشاء اللہ سے آپ شادی شدہ ہیں؟
الحمدللہ.
کچھ بتائیے ان کے بارے میں, انہیں پسند ہے آپ کا میوزک, سنتی ہیں آپ کا میوزک, کچھ ان کے لیے کبھی گاتے ہیں آپ, کیا کرتے ہیں؟
جی جی, ان کے لیے ہی تو آپ گاتے ہیں, ان کے لیے کر رہے ہیں جتنا کر رہے ہیں.
بالکل, اور
سنتی بھی ہیں اس چیز کو, پسند کرتی ہیں, سپورٹ کر رہی ہیں, مجھے لے کے چل رہی ہیں, تو بس یہی چیزیں ہوتی ہیں, ورنہ تو
جیون ساتھی تو یہ ہوتا ہے. بالکل نہیں, مجھے تو اب زیادہ گھر کی بات نہیں پتا, لیکن یہ اندازہ ہوا کہ ایک اچھی بیگم ہے آپ کی. کیا نام کیا ہے ان کا, ان کہہ رہے ہیں آپ, لیکن نام کیا ہے؟
جی جی, ان کا نام جی عروج خالد نام ہے ان کا.
عروج خالد, اچھا بہت پیارا نام ہے. اچھا, تو ان کو عروج کو بھی کچھ گانا سکھایا آپ نے, یا وہ صرف گھر کا کام ہی کرتی ہیں؟
نہیں نہیں, وہ صرف گھر کا کام کرتی ہیں, اور وہ بہت اچھا کرتی ہیں.
اچھا,
وہ گانے سے اچھا کرتی ہیں گھر کا کام.
تو ابھی آپ کو اچھا سا افطار بنا کے کھلایا انہوں نے؟ اچھا, تو کچھ اور نام ہیں, جمعہ خان اور عنایت رحمان صاحب. میں نام کچھ بیچ میں رہ بھی جاتے ہیں, آپ سے معذرت خواہوں, لیکن بہرحال آپ بہت سب کا شکریہ جو پروگرام سن رہے ہیں. اچھا, سالہ آپ سے پوچھا تھا شعیب حسن نہالکا نے کہ کیا فلموں میں کوئی گانا گایا آپ نے کسی فلم کے لیے؟
فلم کے لیے میں نے ابھی خود سے تو نہیں کیا کچھ, لیکن ایک دو مووی کا میوزک میں نے خود کروایا, وہ انشاءاللہ نیکسٹ ایئر لانچ ہو رہی ہے, اس میں کا میوزک کا میری کمپنی پروڈکشن کا نام ہوگا, اس میں میں نے اپنے پروڈکشن کے کچھ سنگرز ہیں ان کو میں نے گوایا ہے.
تو کیا نام ہے فلم کا؟
جی جی,
کیا نام ہے اس فلم کا؟
جی, یہ کراچی سے ہو رہی ہے, یہاں سے نا یہ اس کا نام تھا, دو تین موویز ہیں, ان میں سے ایک تھی راحت, مووی کا ہی نام راحت ہے.
اچھا,
اور ایک کچھ اس طرح لو اسٹوری کی تھی ایک مووی, اس کا میرے نام پڑا. آج کل جیسے ٹویٹر فیس بک ہے نا, اس طرح سے ریلیٹڈ کوئی مووی تھی, اس طرح کا نام لے کے انہوں نے کچھ آج کل کی جدت کا کچھ نیا نام دیا ہے انہوں نے, ورنہ محبت ہے, شعلے, یہ تو ایک اچھے چلنے کے نام تھے, اب تو فلموں کے نام تو بھول ہی جاتے ہیں.
اچھا,
لیکن ان شاء اللہ گانے اس میں بہت اچھے ہیں, اس گانوں کا آپ کو مزہ آئے گا, بہت ہی اچھے گایا ہے. میری ٹیم میں ایک پلے بیک سنگر ہے میرے شہزی بھائی, ان کے تین چار گانے ہیں,
اچھا وہ
بڑا اچھا گاتے ہیں, پاکستان میں بہت ہی اچھا وہ پلے بیک سنگر, ایک نیا ٹون ان شاء اللہ نیکسٹ ایئر دنیا کو نظر آئے گا یہاں پہ پاکستان میں.
اچھا, یہ بتائیے مجھے, آپ سے اور بھی کسی نے کہا ہوگا, مجھے ایسا لگا کہ آپ کی شکل جو ہے وہ ملتی ہے تھوڑی بہت نصرت فتح علی خان صاحب سے, کسی اور نے بھی آپ سے یہ بات کہی؟
کافی لوگ کہتے ہیں, لیکن وہ ہمارے استاد ہیں, ہمارا کیا بس, یہ تو اس سے میں کیا کہہ سکتا ہوں, لیکن یہ ہمارا اپنا, ہماری فیملی میں بھی اسی طرح کے معاملات ہیں.
ہاں, کیونکہ ویسے کہتے ہیں نا کہ آپ کسی سے سچا عشق کرتے ہوں تو بس اس کے رنگ میں رنگ جاتے ہیں, تو مجھے لگتا ہے کہ آپ کو بہت
آسانی کر دی, بالکل جگہ
اچھا,
تو ان کو ان کی فیملی کو میرے استاد محترم خان صاحب استاد راشد علی خان صاحب, ان کے چھوٹے بھائی خان صاحب استاد مجاہد علی خان صاحب, پھر خان صاحب کے بیٹے ہیں خان صاحب استاد شاہ زمان خان صاحب, تو وہ تو سب ہمارے استاد ہیں, ہم انہیں کو مانتے ہیں, انہیں کی مانتے ہیں.
اچھا, تو اچھا, عقیل پرنس نے, دیپک شرما نے, انہوں نے پروگرام کو بھی سراہا, کمپوزیشنز کو بھی, اور اینکرنگ کو بھی, تو چلیے بہت شکریہ آپ کا, بڑی مہربانی. اور ہم ایک فرمائش آپ سے کی گئی ہے بنو سے, ممتاز علی صاحب کی ہے, کہ تیرے میرے سنگ سنگ, یاد ہے یہ گانا آپ کو راہ صاحب کا؟
تیرے میرے سنگ سنگ,
جی
جی, ابھی یہ میں نے बिल्कुल ये नहीं, अभी नहीं सुना मैंने,
तो सुना
ये है कंपोजिशन, अभी नहीं आई है ये कंपोजिशन जो है।
चलिए थोड़ा सा सुना
बिल्कुल
जी।
है
जी।
तेरे मेरे फंक्शन जो है ना।
हाँ।
जी जी
तो सुना
नेक्स्ट
इनको सुना देंगे इंशाल्लाह। तो सुनाइए ना, अभी सुनना चाह रहे हैं वो।
आपको आपको बोला अभी मैंने सुना नहीं है।
अच्छा तो अच्छा अच्छा सॉरी, ठीक है मैं समझ गई।
आपको ये अभी बिल्कुल जो वो माशाल्लाह पन्नू से कह रहे हैं ना, जो भाई अल्लाह ने जिंदगी में, ये अभी बिल्कुल नया ही है, लॉन्च हुआ है ना।
अच्छा
इंशाल्लाह नेक्स्ट इंशाल्लाह जरूर।
तो मुमताज़ अली साहब से मैं कहूँगी कि मुमताज़ खान साहब से कि आप ये फेसबुक पर भी होते हैं, और क्या फेसबुक का क्या खालिद खान के नाम से ही है या आपके उसके नाम से स्टूडियो के नाम से? खालिद खान के नाम से। तो बस आप इन्हें तलाश कर लीजिए और इनके इनके ये पोस्ट करते रहते हैं, चीज़ें भेजते रहते हैं, तो आप सुनिए। अच्छा चलिए, आपकी एक और कॉम्पोजिशन है और मुझे उसका थीम बहुत पसंद आया, अभी पूछूंगी आपसे कि किसने लिखी है, लेकिन पहले हम सुनते हैं औरत के बारे में ये।
मुमकिन ही नहीं लफ्जों में समझाना इसकी अजमत, जहां का फख्र है औरत, खुदा की मेहर है औरत, के गम के अंधेरों में खुशी की सहर है औरत, जहां का फख्र है
एक और कॉम्पोजिशन थी खालिद की। खालिद ये किसने लिखा, किसने है ये गीत? खालिद साहब
है इरफान सलीम साहब, उनकी उन्होंने लिखा है इसको।
अच्छा, और आपके अलावा किसकी इसमें खातून की आवाज भी थी, किसकी आवाज थी?
जी जी वो है फरवा खान।
अच्छा तो
बहुत अच्छी सिंगर है वो भी।
हाँ, और इसमें अच्छी बात यह है कि इसमें एक मैसेज जो था ना, ये बहुत अच्छा मैसेज था जो, और जिस तरह आपने इसको, क्योंकि हम तो पूरा नहीं सुना रहे लेकिन बहुत लोग सुनेंगे तो पसंद करेंगे। अच्छा, अशरफ शेख ने भी प्रोग्राम को पसंद किया है, एक दफ़ा फिर याद दिला दूँ कि वॉइस ऑफ अमेरिका का टेलीविज़न प्रोग्राम व्यू 360 अगर आप निजी टेलीविज़न आज पर नहीं देख पा रहे तो आप हमारी वेबसाइट पर वीए उर्दू के फेसबुक, ट्विटर और यूट्यूब चैनल पर इस प्रोग्राम को देख सकते हैं। तो हमारे साथ कॉलर हैं एक डेरा गाजी खान से, फैज़ मोहम्मद साहब। जी अस्सलाम वालेकुम फैज़ साहब। फैज़ मोहम्मद साहब
वालेकुम सलाम भाई जी, मेहमान से सवाल पूछना है, ये उर्दू में गाते हैं या बलोच की या सिंधी वगैरह में भी गाते हैं?
अभी इनसे पूछते हैं, आप साथ रहिए। आप खालिद किसी और जबान में गाते हैं उर्दू और पंजाबी के अलावा?
जी नहीं, उर्दू और पंजाबी,
उर्दू और पंजाबी में गाते हैं, क्योंकि सराइकी में अक्सर लोग गाते हैं ना।
जी सराइकी तो मुझे बहुत पसंद है, बहुत मीठी जुबान,
लेकिन
और सराइकी में सुनते हैं हम लोग।
हाँ,
क्योंकि वो बहुत ही अच्छी उनकी एक اپنا ایک سٹائل ہے.
ہاں بڑی میٹھی زبان ہے. بالکل
ہر پھول کی اپنی مہک ہے میم.
ہاں
ہر پھول کی اپنی مہک.
بالکل صحیح.
ٹھیک ہے. وہ سرائکی کی ایک پٹی ہے, وہ جو گاتے ہیں ان جیسا کوئی نہیں گاتا. اسی طرح ایک قوالی کا ایک ہے, ہر طرح پلے بیک کا ایک. تو اسی طرح سے نا,
تو سرائکی کی کوئی بھی بول یاد ہے آپ کو کسی گانے کے؟ نہیں, کیونکہ یہ
سنتا ہوں میں, سرائکی سنتا ہوں.
یاد ہے خود کو؟ یاد گا سکتے ہیں؟ کیونکہ ڈیرہ غازی خان سے فیض صاحب نے اتنی دور سے فون کیا آپ کو, تو سنا دیں اگر ایک کوئی یاد ہو تو. نہیں یاد ہو تو کوئی بات نہیں.
سرائکی میں مجھے, ہاں جی وہ ہے, ایک میرے عنایت صاحب تھے استاد جی, ان کی کمپوزیشن تھی
جی.
دل کر سوا کر دے سوا کر دے سا کٹ کے بھی دل نہ چھڑے گا
چلیے بہت شکریہ, کیونکہ بہت اس میں کچھ آواز خراب ہو رہی ہے, تو اس وجہ سے میں زیادہ اصرار نہیں کرتی اور سننے والوں سے بھی. میں خالد بہت شکریہ. اچھا ہمارے ساتھ ایک اور نتھو محبتی ہیں. جی نتھو محبتی, السلام علیکم.
وعلیکم السلام. باجی
کچھ پوچھیں گے ان سے آپ؟
پوچھے مہمان, ماشاء اللہ صحیح ہے آج مہمان کا, آپ استاد کا گلا صحیح نہیں ہے میرے خیال میں.
ہاں وہ انہوں نے پہلی معذرت کی انہوں نے کہ رمضان کی وجہ سے بھی, اور کچھ آج کل ہر جگہ انفیکشن پھیلے ہوئے ہیں گلے کے, تو گلا ان کا صحیح نہیں ہے. شکریہ نتھو آپ کا پروگرام میں آنے کے لیے. اور میں اپنے شکریہ ادا کروں گی اب خالد کا بہت بہت, خالد پروگرام میں آنے کے لیے شکریہ اور شیئر کرنے کا, ہمارے ساتھ کرنے کا. تو خدا حافظ آپ کو. اور سامعین اب ہم ایک اور کہانی کی طرف چلتے ہیں. شبیر صاحب کی یہ کہانی ہے, لیجیے سنتے ہیں.
میرا نام ہے جی غلام شبیر, نئی آبادی نالا کور دے ضلع اکاڑا. ہمارا خاندان 6 افراد پر مشتمل ہے. میں ابھی جماعت نیم تاکہ پڑھ سکا تھا کہ میرے بوڑھے والد صاحب ایسے بیمار ہوئے کہ بیماری نے والد کی صورت اختیار کر لی. مجبوراً ان سے گھر چلانے کے لیے کام کرنا پڑا. بڑی مشکل سے اکاڑا شہر میں کھال بناوڑے کے کارخانے میں 87 روپے مہوار پر کام مل گیا. ابھی کام کرتے 2 سال ہوئے تھے, اتنے میں میرے والدین نے میری شادی کر دی. 1989 میں ہمارے یہاں بیٹا تھا فرمایا, جس کی وجہ سے اخراجات میں اضافہ نے ایک دفعہ پھر پریشانی میں مبتلا کر دیا. کام بھی کرتا رہا اور نیا کام بھی ٹوٹتا رہا. بیٹے کو اسکول میں داخل کروانے کی وجہ سے خرچے میں پھر اضافہ ہو گیا, کیونکہ ان دنوں نہ تو فیس معاف تھی اور نہ ہی آج کل حکومت کی کتابیں مفت دیتی تھی. اس کے علاوہ مہنگائی بھی دھیرے دھیرے اپنی جوانی کی عمر کو چھونے لگی, اس لیے ایک دفعہ پھر زیادہ تنخواہ والے کام کی تلاش کرنا پڑی. کاڑا میں 150 روپے ماننا پر کام مل گیا, مگر یہ خوشی زیادہ دنوں ساتھ نہ نبھا سکی, کیونکہ چند سالوں میں اب یہ محل بند ہو گئے. یہ دن ہماری زندگی کے مشکل ترین دن تھے. یہ بتاتے ہوئے آنکھیں بھی صبر کے دامن ہاتھ سے چھوڑ بیٹھتی ہیں جب ہم روٹی سے پانی کے ساتھ کھانے پر مجبور ہو گئے تھے. اس کے بعد اکاڑا تھا دیپال کو والی بات پر نوکری ڈال لیں, مگر وہ وقت پیسے نہ دیتے تھے. کرتے کراتے اتنے میں میرا بیٹا بھی ہلکا پھلکا کام کرنے کے قابل ہو چکا تھا, وہ بھی میرے ساتھ کام کرنے لگا. جب کام نہ ملتا وہ اسکول چلا جاتا. ہیڈ ماسٹر صاحب کیونکہ ہمارے حالات کو قریب سے جانتے تھے, اس لیے وہ بھی بچے کی آر روز کی چھٹیوں پر کوئی اعتراض نہ کرتے تھے. اللہ تعالیٰ ان کو درجہ مجھے کا صاف فرمائے, ان کا کام ہمیں آج بھی یاد ہے. ایسے حالات میں بچے کے تعلیم پر بہت برا اثر پڑا. ہمارے ایک رشتے دار نے ہماری ایسی حالت طرف کھا کر 1600 روپیے دیے کہ تم دکان بنا لو. دکان کے لیے تو ہمارے پاس جگہ بھی نہ تھی, کسی کی بیٹھک میں اللہ کو یاد کر کے دکان بنا لی. تھوڑے عرصے بعد اپنی ضرورت کی وجہ سے انہوں نے بیٹھ کر خالی کرنے کو کہہ دیا. پھر ایک اور رشتے دار کی جگہ میں دکان بنائی, خاص کر کر دکان اپنی جگہ میں بنانا پڑی. تھوڑی بہت مرمت کر کے رہائش اس میں رکھ لی. کرتے کرتے ایک دن وہ آیا کہ ہمارے پاس اتنی رقم ہوگی جسے ہم نے رنالک اور شہر کے علاقہ نئی آبادی میں سستی سی جگہ بنائی اور بڑے بیٹے کی شادی بھی کر لی. جہاں آج کل وہ رہ شبیر ہے. اب وہ اپنا کار اس طرح چلا رہے ہیں کہ ان کی بیوی اسکول میں پڑھانی ہے, کیونکہ وہ خود تو 15-16 سال سے بے روزگار ہے, کیونکہ اس وقت حالات ہی ایسے تھے کہ وہ تعلیم پر اپنی پوری توجہ نہ دے سکا. 1992 میں اللہ تعالیٰ نے سارے گھر دوسرا بیٹا تھا فرمایا تھا, اس نے مارچ 2014 میں بی کام شاہ رین کا کورس 61% نمبروں سے پاس کیا تھا. حال اس کا بھی کچھ نہیں بنا, بچے کو تھرڈ ٹرم میں داخل کروا دیا ہے. اب دیکھتے ہیں چھوٹے بیٹے کی تعلیم کا کیا ثمر ملتا ہے. میں اس وقت سے 15 سال کا تھا, والد صاحب بیماری کی وجہ سے مجھے تعلیم کو چھوڑ کر گھر کا بوجھ اٹھانا پڑا. بوجھ اٹھاتے اٹھاتے اب میں 70 برس کا نہ تو آدمی بن چکا ہوں. زندگی کے 55 برس ان مشکلات سے مقابلہ کرتے کرتے بیت چکے ہیں. میرے پاس اپنے گھر کے لیے جگہ نہیں ہے, چچا کی جگہ میں رہتے تھے, اب ان کو بھی ضرورت آن پڑی ہے. اب میں یہ سوچ سوچ کر پاگل ہو رہا ہوں کہ جو آدمی اپنے بال بچوں کا پیٹ بڑی مشکل سے پال رہا ہے وہ اس مہنگائی میں اپنا گھر کیسے بنا سکتا ہے. کافی دنوں تک پریشانی میں مبتلا رہنے کے بعد آخر دل نے ڈھارس بندھائی کہ تم وائس آف امریکہ کی معرفت باجی شناز عزیز کو اپنی کہانی لکھ کر بھیجو. وہ کسی نہ کسی رحم دل اور سخی دل دستی کو کہیں نہ کہیں سے ڈھونڈ ضرور نکالیں گی. یہ تھی کہانی میرے بارے.
اچھا شبیر صاحب, یہ بتائیے کہ آپ کچھ کام کر سکتے ہیں؟
چھوٹی دکان بنائی ہوئی جی, کوئی اسکول کا سامان تھوڑا بہت, کوئی کتابیں کاپی ہیں, بس اس طرح کوئی تھوڑا لالچ بنا لیں.
وہ دکان زیادہ بہتر بنائی جا سکتی ہے؟
بڑے بیٹے کوئی دکان بنا کے دے سکتے ہیں, ہمارے محلے میں دکان چل سکتی ہے. ویسے
تو کتنے پیسے لگتے ہیں دکان اچھی کرنے میں, ٹھیک کرنے میں؟
تقریباً 50,000 ہو جاتا ہے.
اچھا, تو اگر آپ کی دکان بڑھ جائے تو پھر آپ گھر بھی 15 جون کے بعد آپ کو گھر بھی لے سکیں گے آپ؟
بالکل ان شاء اللہ تعالیٰ.
اچھا, میں بہت ہنسی آپ کا خط پڑھ کے, لگتا ہے کہ آپ ریڈیو کے پروگرام بہت سنتے ہیں. بہت سنتے ہیں نا ریڈیو کے پروگرام آپ؟
میں ریڈیو جی بچپن سے سننا, بہت شوق میں ریڈیو سنوں گا.
کیونکہ آپ نے مجھے کچھ ہدایات دی ہیں کہ کس طرح میں آپ کی کہانی نشر کروں, مجھے بتائیے کیا ہدایت ہے آپ کی, کیا کرنا چاہیے مجھے کہانی سے پہلے؟
گانا لگ جائے فلم انصاف سے قانون کا, ہاں جی وہ تھوڑا بھی مہمان سننا بعد دل کا موم ہو جائے گا. وہ تو گانے تو پہلے مہمان کو اپنا گانا سنا دینا جی, زیادہ ہو سکتا ہے میری کہانی کا اس کا زیادہ دل پر اثر کرے. وہ فلم انصاف اور قانون کا جی, میں نور جان کی آواز ہے نا جی, 100 برس کی زندگی میں ایک پل کر لے کوئی بھی اچھا عمل, دنیا میں ملے گا تجھ کو اس کا پھل.
تو آپ مہمان پہ دباؤ ڈالنا چاہتے ہیں گانا سنا کے کہ
ہاں جی, اکثر کو دل نرم ہو مطلب کو کرتا ہے.
تو ویسے آپ کے بچے کتنے ہیں؟ کوئی
دو بیٹے ہیں.
تو چھوٹا بچے کا نام کیا ہے؟
وقار شبیر.
تو وقار کہاں پڑھنا چاہتا تھا؟
وقار یار کالج اب تک ڈی کام کی کا ویکت مجھے نام نہیں آتا جی. وہ 4 سال کا کورس ہے جی, انہوں نے وہ 4 لاکھ روپیہ مانگا, ہم 4 لاکھ سن کے چھپ کر گھر آ گئے جی.
تو اس بچے کو شارٹ ہینڈ کی وجہ سے کہیں نوکری نہیں مل سکتی چھوٹی موٹی؟
وہ کہتے کو پہلے تھرڈ گریڈ میں داخلہ کر لوں, پھر 2 سال اور تعلیم حاصل کر لے, اس کے بعد ملے گی کوئی نہ کوئی. تعلیم کا ویسے میں سمجھتا ہوں بہت اچھی چیز ہے جی, یہی ترقی کا زینہ ہے انسان کا, لیکن اخراجات کی وجہ سے نا غریب کا بچہ رہ جاتا پڑھنے سے.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے, ابھی بجلی کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے 2 لاکھ روپیہ لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urduvoa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے. دنیا نا الٹ جاتی ہے.
تو سامعین یہ جو کہانی آپ نے سنی شبیر صاحب کی, ان کے لیے ہم نے ڈھونڈا بھی تھا کہ کوئی ان کی دکان کے لیے بندوبست کریں. اس کے بعد انہوں نے ہمیں کچھ بتایا نہیں کہ کیا ہوا. بہت ہی ایک اچھے شریف النفس اور محنتی انسان ہیں شبیر صاحب. اگر آپ کی ہمیں امید ہے آپ کی زندگی میں اچھی چیزیں ہوئی ہوں گی تو ہمیں بتائیے کہ کیا تبدیلی آئی. اور اسی طرح دلبر ناصر, اشرف شیخ, چودھری عبد الواحد اور صدام پشتون, محمد وقاص, ان سب نے میسیجز کیے ہیں. اور توصیف شوقی نے درویش باغ کشمیر سے پوچھا ہے کہ کیا آپ نے اپنی بہنوں کی شادیاں کر دی. یہ خالص سوال ہے اور خدا آپ جیسا بھائی سب بہنوں کو دے. بالکل اس میں کوئی شک نہیں, کیونکہ خالد نے بہت اپنے گھر کو سنبھالا ہے اور اب تک سنبھالتے ہیں. انہوں نے یہ بھی پوچھا ہے کہ کیا آپ نے کوئی میوزک اکیڈمی کھولی ہے. جی نہیں, وہ جا چکے ہیں لیکن مجھے معلوم ہے انہوں نے اکیڈمی نہیں کھولی. یہ کمرشل اسٹوڈیو ہے جہاں یہ ریکارڈنگ کرتے ہیں میوزک کی. سید حبیب, اچھا سلیم منہا صاحب نے فرمائش کی ہے کہ مجھے فون کریں. سلیم صاحب, میں نے آپ کو پہلے بھی لکھا تھا, اگر آپ کوئی سوال پوچھیں گے تب تو ہم آپ کو فون کر سکتے ہیں اگر آپ کوئی سوال لکھیں گے. لیکن صرف آپ نمبر اگر لکھ دیں گے تو یہ میں معذرت خواہ ہوں. آئندہ سے ہم صرف انہی لوگوں کو فون کریں گے جو کوئی پہلے سوال لکھ کے بھیجیں گے, اور پھر ہم کوشش کریں گے انہیں فون کرنے کی. اچھا, راولا کوٹ کشمیر سے سید حبیب حسین حسن شاہ ہمارے ساتھ ہیں. جی حبیب صاحب, السلام علیکم.
جی جی, السلام علیکم. شناز عزیز, آپ کا پروگرام بہت ہی اچھا چل رہا ہے, اور میں نے ایک پروگرام میں آپ کو کہا تھا کہ آپ پیغمبرانہ کام کر رہی ہیں, یہ جو دکھی لوگوں کی خدمت کر رہی ہے. اور ابھی بھی جس سر نے کہا کہ میری 72 سال عمر ہو گئی اور کوئی خوشی نہیں دیکھی, امکان بھی نہیں بن سکا, تو یہ بھی بڑی دکھی کہانی,
بہت دکھی کہانی تھی.
آپ نے سوال کیا تھا گائک سے, جی جی
جی جی,
آپ نے سوال کیا تھا گائک سے کہ سانس کیسی لینی چاہیے. تو میں چونکہ بچپن میں بہت گاتا رہا, میں محمد رفیع صاحب سے مل چکا ہوں, طلعت محمود صاحب سے مل چکا ہوں, اما دیوی جن کا ایک ہی گانا افسانہ لکھ رہی ہوں ان سے بھی مل چکا ہوں, اور بھی کچھ لوگوں سے.
تو آپ نے اپنی کہانی کیوں نہیں بھیجی مجھے حبیب صاحب؟ پہلے یہ بتائیے کہانی کیوں نہیں بھیجی آپ نے, اپنی کہانی لکھی کیا آپ نے ہمارے لیے؟
میں کالم نویس ہوں, کوئی ہزاروں کالم لکھے ہوئے, وائس آف امریکہ پہ بھی لکھا ہے جس میں آپ کا اور اپنا یاسمین جمیل کا بھی لکھا ہے, اور بہت سارے پروگرام میں. پھر آپ کو سست ہوں, بھیج نہیں سکتا میں, کسی وقت آپ کو بھیجوں گا.
نہیں, اچھا آپ سستی, اچھا سنیے سنیے, آپ
کر دیا گیا تھا لاہور میں, اس پہ میں نے لکھا تو لوگ رونے میں لگے اور لوگ داڑے مار کے روئے.
میں بہت, آپ نے دکھی ایک افسوسناک بات بتائی ہے, اور میں بہت چاہوں گی آپ سے بات کرنا. آپ پلیز اپنا فون نمبر, ایک فون نمبر یا جتنے بھی ہیں, میں خود آپ کو کال کروں گی اور آپ کی کہانی ریکارڈ کر لوں گی. آپ کو لکھنے کی ضرورت نہیں, آپ اتنا اچھا بولتے ہیں. لیکن یہ بتائیے کہ سانس والی بات جو آپ کہہ رہے تھے, سانس کیسے لی جائے؟
سانس ایسے لینا چاہیے کہ بندے کو پتہ ہی نہیں چلے کہ گائک نے سانس لیا.
بالکل بالکل,
اتنا جلدی میں لینا چاہیے. اور جب وہ موسیقی کی دھن چلتی ہے تو اس میں اپنا لمبا سانس لے کے اس کو اپنے کو گانے کے لیے تیار رکھنا چاہیے. یہ دیکھیں نا, لتا جی جب گانا گاتی ہیں, یا محمد رفیع صاحب, یا انڈیا کے بڑے گائک پاکستان کے, تو یہ پتہ ہی نہیں چلتا کہ یہ سانس لے بھی رہے ہیں یا نہیں لے رہے. اس لیے جتنا جلدی کوئی سانس لے گا تو اس کا گانے کا وہ لطف جو ہے وہ بہت زبردست.
تو آپ گاتے بھی ہیں کیا؟
آپ نے پوچھا تھا.
نہیں, آپ گاتے بھی ہیں؟
میں گاتا بھی ہوں. میں
تو بس اب یہ جب آپ کی کہانی میں ریکارڈ کروں گی نا تو سب کچھ سنا جائے گا آپ سے اس دن. ٹھیک ہے, بہت شکریہ حبیب صاحب, بڑی خوشی ہوئی کہ آپ پروگرام میں آئے. اور انشاءاللہ آپ سے جلدی بات ہوگی اور آپ کی کہانی بھی نشر کریں گے ہم. اچھا, رانجھا عمرانی بھی ہمارے ساتھ ہیں فیس بک پر. لیکن اب ہم اسے پہلے کہ اور کسی سے بات کریں, ہم کہانی سنتے ہیں فرزانہ کی. ان کے بارے میں بتا دوں کہ ان کا پہلے اچھا کہانی سنیے, پھر میں ان کا آؤٹ کم بھی بتاؤں گی آپ کو.
میرا نام زہرا ہے اور میرا تعلق جنوبی پنجاب سے ہے. میں جنوبی پنجاب کی ایسی فیملی سے ہوں جہاں لڑکیوں کو تعلیم سے بہت دور رکھا جاتا ہے. فیملی معاملات اور زندگی کے کسی حصے میں عورت کا کوئی مقام نہیں ہے. میں اپنی فیملی کی پہلی لڑکی ہوں جس نے تعلیم حاصل کی. میں آج نشتر میں MBBS کر رہی ہوں, اور میرے اس مقام پر پہنچنے میں میرے ابو کا اہم کردار ہے. جب میرے ابو نے مجھے گھر کے پاس ایک پرائیویٹ اسکول میں داخل کرایا تو پوری فیملی نے انہیں روکا, مگر انہوں نے مجھے پڑھانے کا سوچ رکھا تھا اور کسی کی پر کوئی پرواہ نہ کی, اور میرے مستقبل کے لیے قدم بڑھایا اور میرے بعد چھوٹے بھائی کا بھی داخلہ کرایا. ابو مجھے اور بھائی کو ساتھ اسکول چھوڑ آتے تھے اور واپسی کے لیے چھٹی سے پہلے اسکول کے باہر کھڑے ہوتے تھے. ابو کی آمدنی زیادہ نہیں تھی, جانور پالے ہوئے تھے اور 20 کنال زمین میں کھیتی سے آمدن آتی تھی. اس وجہ سے انہوں نے میری دوسری بہن کی پڑھائی چھڑانے کا فیصلہ کیا اور اسے گھر پہ اپنے ساتھ جانوروں کے کام پر لگائے رکھا اور اس کی پڑھائی ختم کرا دی. फिर मेरी दूसरी बहन की पढ़ाई कराए तो उसके बाद वाले भाई की पढ़ाई छुड़ा कर अपने साथ काम पर लगा लिया और आखिर में मेरे छोटे छोटे भाई को भी पढ़ाया। इधर मैं पहले से FSC तक पोजीशन ले रही थी तो दूसरी तरफ मेरे छोटे बहन भाई जिनकी पढ़ाई छुड़ाई गई थी अब्बू की तरफ अपने बेहतर मुस्तकबिल के लिए मायूस आंखों से देखते थे। अब्बू इखराजात की वजह से बेबस थे, उन्हें औलाद में फ़र्क के नाम पर नाम का ताना मिलता था और मेरे पढ़ाने पर भी शर्मिंदा किया जाता कि तुम्हारी बेटी लड़कों में पढ़ती है। पता नहीं क्या क्या कहा जाता था, मुझे फैमिली में बुरा समझा जाता मगर अब्बू ने हमेशा हौसला बढ़ाया और मुझे कहा तुम मेरे बेटे हो और पढ़ते रहो। वो मेरी पोजीशंस की वजह से खुश थे, जानवरों के दूध की आमदन से अच्छा खासा गुजारा हो जाता था। मैट्रिक के बाद मेरी और मेरे भाई बहन की पढ़ाई का खर्चा ज़्यादा होने पर अब्बू ने जानवर बेच दिए और एडमिशन कराए। अम्मी और अब्बू को बदकिस्मती से शुगर हो गया और औलाद के मुस्तकबिल को ले के परेशानी की वजह से BP भी हाई रहने लगा। हर माह 6,000 दवाई पर लगते और 10,000 तक हमारी पढ़ाई पर खर्च हो जाता। जब मैं किप्स में MCAT की तैयारी करने लगी तो अब्बू कुछ ज़मीन बेचकर अपना और अम्मी का इलाज कराते रहे और हमारी पढ़ाई भी होती रही। फिर मेरी ज़िंदगी का मुश्किल तरीन वक्त आया, मेरा मैरिज नहीं बना, पूरा साल और पैसे भी ज़ाया हो गए। अम्मी अब्बू बहुत परेशान हुए, रात को नींद नहीं आती थी, फैमिली वालों ने ताने मारे, कहा कि यही कुछ पढ़ती रही ऐसी वैसी। मुझे लगता था मैं मर गई मगर अब्बू ने किसी बात की परवाह ना की। आमदनी थी नहीं, परेशानी में बीमारी और बढ़ गई और वक्त आया कि शुगर की वजह से वो चलने से कासिर हो गए। उन्होंने फिर से मेहनत कराई, MCAT में मेरिट बन गया, सब ठीक हो गया। अम्मी अब्बू सब बहुत खुश थे कि हम उन कंजर्वेटिव लोगों से जीत गए। फिनिस्टर में दाखले रहने का मसला था, अब्बू के पास वही हाल था, उन्होंने ज़मीन बेच दी जिसमें मुझे हॉस्टल में रूम दिलाया। यह माहौल का मुकाबला करना था, बुर्का के नीचे एक ही सूट पूरा हफ्ता पहनती थी। मेरे और इखराजात पूरे किए और जिस भाई की पढ़ाई छुड़ाई थी उसे छोटा सा करियाना की दुकान खोल दी, उसी से हमारी पढ़ाई का खर्च बामुश्किल पूरा होता है। अम्मी अब्बू का इलाज नहीं हो रहा जो इंतहाई अलील है, मैं उनसे खर्चा ले रही हूँ जबकि मैं उनके लिए इनके इलाज के लिए कुछ करना चाहती हूँ क्योंकि हमारी आखिरी उम्मीद अब्बू हैं। अगर खुदा ना करे उन्हें कुछ हुआ तो हमारा वही हाल होगा जो यहाँ और लड़कियों का होता है। मैं चाहती हूँ कि मेरे अम्मी अब्बू के लिए बेहतर से बेहतर कुछ हो जाए क्योंकि अगर वो ठीक ठाक होते तो मुझे आप लोगों से मदद ना मांगनी पड़ती। खुदा के बाद वही मेरी आखिरी उम्मीद है, शुक्रिया।
तो समीन फरजाना की कहानी थी, इनके लिए डॉक्टर एजाज मसूद जो हैं निश्तर मेडिकल कॉलेज में ऑन्कोलॉजी डिपार्टमेंट के, उन्होंने न सिर्फ ये कि इनकी पढ़ाई का पूरा खर्चे का बंदोबस्त किया बल्कि इनके वालिद के इलाज का और वालदा के, और उसके बाद इनके वालिद का जब इंतकाल हो गया तो और भी जो इनके प्रॉब्लम्स थे उन्होंने उनको हल कर दिया। मैं अपनी मेरी कहानी के इन तमाम दोस्तों का बड़ा शुक्रिया अदा करती हूँ, हमेशा ये लोग मदद करते हैं हमारे सुनने वालों की। तो रमज़ान में मैं चाहती थी ख़ास तौर से ऐसी कहानी आपको ज़रूर सुनवाऊँ। अच्छा, नज़ीर साहब हमारे साथ हैं दादू से। जी नज़ीर साहब, थोड़ा सा वक्त बाकी है, चंद सेकेंड तो मुख्तसर। अस्सलाम वालेकुम।
जी वालेकुम सलाम मैडम, कैसे हो?
जी मैं बिल्कुल ठीक ठाक हूँ, आप कैसे हैं?
मैं बिल्कुल ठीक हूँ, अभी टाइम ही नहीं रहा तो उससे क्या सवाल करूँ, बस कहानियां सुन रहा हूँ और मेहमान को सलाम, सारी टीम को सलाम।
तो हम सब की तरफ से आपको वालेकुम सलाम। और सामीन इसके साथ ही प्रोग्राम भी ख़त्म करने की इजाज़त मैं आपसे चाहूँगी। नज़ीर साहब का शुक्रिया फ़ोन करने का और सब लोगों का। और मैं आपको एक दरख्वास्त आपसे करूँगी, आज फेसबुक पर हमारे कुछ सुनने वालों ने, ये नहीं कि वो ऐसा नहीं कर सकते, ये एक ओपन फोरम है और आप सब अपने तबसरे लिख सकते हैं, लेकिन कुछ लोगों ने एक ऐसे प्रोग्राम पर तबसरा लिखा है जिसका वॉइस ऑफ अमेरिका से या इसकी प्रोग्रामिंग से कोई ताल्लुक नहीं। तो ज़ाहिर है कि सिलसिले में ना तो हम कोई जवाब दे सकते हैं ना हम आपका कमेंट पढ़ सकते हैं। तो ये अगर आप बराह रास्त उनके वेबसाइट पर लिखें जिस टेलीविजन स्टेशन के लिए आप लिखना चाहते हैं तो ज़्यादा बेहतर होगा। तो सामिन इसके साथ ही अब इजाज़त भी दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
پاکستان کے دیہاتوں میں بچپن کی شادیاں، ایک نفسیاتی، معاشی اور معاشرتی مسئلہ، خصوصی فیچر رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل۔ پاکستان کے دیہی علاقوں میں مختلف فرسودہ روایات کی وجہ سے بچپن کی شادیوں کا رواج ابھی تک جاری ہے۔ کم عمری کی شادی ان بچوں، خاص طور پر بچیوں کو کس قسم کے جسمانی اور نفسیاتی امراض میں مبتلا کر سکتی ہیں، اس بارے میں حیدرآباد کے ایک سائیکیٹرسٹ ڈاکٹر منظور جمالی نے وائس آف امریکہ کو ایک انٹرویو میں بتایا۔
یہ لوگ موسٹلی ریموٹ ایریاز میں رہتے ہیں جہاں میڈیکل فیسلٹیز نہیں ہیں، اویئرنیس نہیں ہے بہت سی چیزوں کا، تو اس میں ان میں برتھ کمپلیکیشنز بہت زیادہ ہوتی ہیں، تو اس کی وجہ سے میٹرنل ڈیتھ کے بھی زیادہ چانسز ہیں۔ اس لڑکی کی ڈیتھ ہو جاتی ہے ڈیورنگ ڈلیوری، یا دوسرے انفیکشس ڈیزیزز ہوتی ہیں، اس کا بھی ایشوز ہوتے ہیں، اور اس کے ساتھ ساتھ جو برتھ کمپلیکیشنز کی وجہ سے بچے کی مینٹل گروتھ جو ہے اس کی ریٹارڈیشن ہوتی ہے، کہ وہ جو بچہ پیدا ہوتا ہے اس کی ہم سوسائٹی کو ایک نارمل انڈیویجول نہیں دے سکتے۔
ڈاکٹر جمالی نے مزید کہا،
ارلی میرج اٹسیلف وہ ایک میجر اسٹریس ہے، اس کی وجہ سے ان لوگوں میں انزائٹی ڈپریشن کا ریشو جو ہے جنرل پاپولیشن سے بہت زیادہ، جو ہم دیکھتے ہیں لوگ سائیکوسس ڈیولپ کرتے ہیں، اور بہت سے سائیکیٹرک ڈس آرڈر ہیں جو ارلی میرج اسٹریس کی وجہ سے ہوتے ہیں۔ شادی کے بعد پریگننسی ہوتی ہے، وہ بھی ایک اسٹریس ہے، بچہ پیدا ہوتا ہے وہ ایک اسٹریس ہے، ان لوگوں کے فائنینشیل پوزیشن اور دوسری چیزیں ہیں وہ بھی کمپرومائز ہوتی ہے۔ شادی کے بعد جو بچے کی ذمہ داری ہے، موسٹلی مرد یہ جو غیر ذمہ دار لوگ ہیں نہیں سنبھالتے، وہ سارا برڈن اسی عورت پہ آ جاتا ہے۔ اس میں ہماری سوسائٹی میں ایک سائیکولوجیکل ایشو سب سے بڑا ہے کہ ایک بچے کی میل چائلڈ جس کی بچپن میں منگنی ہوتی ہے، 7 سال 10 سال کی عمر میں شادی ہوتی ہے، جب وہ ہوش سنبھالتا ہے وہ کہتا ہے یہ لڑکی تو میرے لیے ٹھیک نہیں ہے، مناسب نہیں ہے، میرے لیے اچھا میچ نہیں ہے، وہ دوسری شادی میں جاتا ہے، میل اس کو چھوڑ دیتا ہے، تو وہ بہت سی چیزوں کو فیس کرتی ہے، سوشل ریجیکشن کو، بچوں کی وجہ سے کم عمر میں بچوں کو مدرسوں میں ڈال دیتے ہیں، وہاں ان کی برین واشنگ ہوتی ہے، سوسائڈ بمبر ہوتے ہیں، اور کچھ لوگ جو کمزور لوگ ہیں وہ کچھ غلط طریقوں کو اختیار کر لیتے ہیں اپنی ضروریات کو پورا کرنے کے لیے۔ میں تو یہی کہوں گا کہ ہم اس سوسائٹی کو جو سائیکولوجیکلی ڈسیبل لوگ ہیں ان کے ساتھ اس پروسیس کے ذریعے کنٹامینیٹ کر رہے ہیں، یعنی کہ جنریشن تک، یہ نہیں کہ کوئی کچھ سالوں تک، یہ نسلوں تک اس کے افیکٹس آتے ہیں، یہ معاشرے کو دینے کے بجائے ایک اب نارمل بچہ دے دیتے ہیں فزیکلی اور سائیکولوجی، تو وہ بھی سوسائٹی پہ ایک برڈن بن جاتا ہے، نسلوں تک اس کے اثرات چلتے ہیں اگر یہ جو لوگ اس قسم کے ڈسیشن لیتے ہیں بچوں کے لیے، ارلی میرجز کے لیے۔
ڈاکٹر جمالی نے کہا کہ اگرچہ میڈیا اور تعلیم کی وجہ سے اور سندھ میں بچپن کی شادیوں کے خلاف بننے والے قانون کی وجہ سے اور مقامی پولیس کے شعبوں کی بروقت کارروائیوں کی وجہ سے اب سندھ کے دیہاتوں میں بچپن کی شادیوں کے رواج اور شرح میں کمی ہو رہی ہے، لیکن اس کے مکمل خاتمے کے لیے مزید اقدامات کی ضرورت ہے۔
جو حکومت سب سے زیادہ ہماری ہیلپ کر سکتی ہے وہ یہ ہے کہ اویئرنیس، خاص طور پہ ہمیں اردو میڈیا پہ اور اس کے ساتھ ساتھ جو لوکل چینلز ہیں جس کو لوگ انڈرسٹینڈ کر سکیں، کیونکہ جو ریموٹ ایریاز میں لوگ رہتے ہیں وہ اردو کو یا دوسری چیزوں کو اتنا انڈرسٹینڈ نہیں کرتے، یہ ہمیں سارے میڈیا کے ذریعے ان تک یہ پیغام پہنچانا ہے کہ جس کو کیوں ڈسکریج کیا جا رہا ہے۔ جب تک ریزن سامنے نہیں آئیں گے لوگوں کو پتہ نہیں چلے گا، آئی تھنک ہم اس کو ڈسکریج کرنا ہمارے لیے مشکل ہے۔ ہمارے پاس کچھ لوگ ہیں جن کا کمیونٹی میں لوگوں کے ساتھ انٹریکشن ہے، جیسے ٹیچرس ہیں، لوکل ڈاکٹرس ہیں بیسک ہیلتھ یونٹ لیول پہ، کہ ان ہاسپٹلس میں کوئی ایسے بینرز وغیرہ ڈسپلے ہوں اور اس پہ کوئی سیمینارس ہوں، اس کے اوپر کوئی ڈرامے بننے چاہیے، جیسے کہ ہیلتھ سائیکولوجیکل یا سوشل ایشوز پہ ڈرامے چلتے ہیں مختلف چینلس پہ۔ آئی تھنک ان چیزوں کو اگر ہم تھوڑا سا گورنمنٹ آگے اس میں کوئی اسٹیپس لے، اس کو بہت اچھا ہم اس کو مینیمائز کر سکتے۔
یہ تھے حیدرآباد کے ایک سائیکیٹرسٹ ڈاکٹر منظور جمالی، جنہوں نے کہا کہ اس مسئلے کے حل کے لیے ضروری ہے کہ دیہی علاقوں کے لوگوں کو کم عمری کی شادیوں کے جسمانی، نفسیاتی، معاشی اور معاشرتی نقصانات سے آگاہ کیا جائے، اور اس مقصد کے لیے مختلف آگاہی کے پروگرام شروع کیے جائیں۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔